شہد تار پر ہر آن رحمت کی نظر رکھنا، کرے دن رات یہ سنت کی خدمت یا رسول اللہ.
الحمد للہ رب العالمین والصلاة والسلام على سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ. الصلاة والسلام علیک یا نبی اللہ وعلى آلک واصحابک یا نور اللہ. اسلامی بھائیو اور اسلامی بہنو، الحمدللہ عز و جل خالق کائنات جل جلالہ کی زمین پر عشق رسول صلی اللہ تعالی علیہ وآلہ وسلم کا مدنی جام تقسیم کرنے والے ایسے مرد کامل اب بھی موجود ہیں جو فیشن کی آفت میں گرفتار لوگوں کو پیارے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کی سنت کریمہ کا اسیر بنانے کے خواہاں ہیں. یہ اللہ عز و جل کا خاص کرم ہے کہ اس نے ہمیں اس پرفتن دور میں تبلیغ قرآن و سنت کی عالمگیر غیر سیاسی تحریک دعوت اسلامی کا ماحول اور شیخ طریقت امیر اہل سنت ابو بلال حضرت علامہ مولانا محمد الیاس اطفار قادری رضوی دامت برکاتہم العلیہ جیسے ولی کامل کی صحبت باثر سے نوازا. یقیناً امیر اہل سنت دامت برکاتہم العلیہ ان عظیم ہستیوں میں سے ایک ہیں جن کی مخلصانہ جد و جہد کی برکت سے ہزاروں نہیں بلکہ لاکھوں مسلمان بالخصوص نوجوان برائیوں سے تائب ہو کے نیکیوں کی راہ پر گامزن ہو چکے ہیں. الحمدللہ عز و جل بلا مبالغہ امیر اہل سنت دامت برکاتہم العلیہ نے اپنے سنت و بر بیانات کے ذریعے لاکھوں مسلمانوں کے دلوں میں مدنی انقلاب برپا کر دیا. لہذا تمام اسلامی بھائی اور اسلامی بہنیں اس بیان کو توجہ کے ساتھ سماعت فرمائیں.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. پیارے پیارے اسلامی بھائیوں، آج آپ کی خدمت بابرکت میں ان کی ساری کرنا سنت ہے کہ عنوان پر کچھ عرض کرنے کی کوشش کروں گا. چنانچہ ایک دن سرکار مدینہ صلی اللہ تعالی علیہ بارک وسلم چند صحابہ علیہ الرضوان کے ہمراہ بازار تشریف لے گئے اور وہاں کوئی چیز آپ نے خرید فرمائی اور اٹھا کر آپ چلنے لگے. تو ایک صحابی رضی اللہ تعالیٰ عنہ نے بڑے ادب سے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، آپ مجھے عطا فرما دے، میں اٹھا کر چلتا ہوں. تو محبوب پاک صاحب الاولاد صلی اللہ تعالیٰ علیہ وسلم کی انکساری پر قربان جائیے. آپ نے ارشاد فرمایا، نہیں، جس کی چیز ہے اسی کے لیے اسے اٹھانا بہتر ہے. اپنا سامان ہمارے آقا صلی اللہ علیہ وسلم خود اٹھانا پسند فرماتے تھے. یہ کیمیا سعادت میں حدیث ہے جو ابھی میں نے سنائی آپ کو. ہمارا اپنا اسباب جو تھا، اپنا سامان تھا، اپنی اشیاء تھی، وہ ہمارے آقا صلی اللہ تعالی علیہ وسلم اپنے ہاتھوں میں اپنے دست مبارک پر یا اپنے شانۂ اقدس پر اٹھانا پسند کرتے. یہ انکساری کی عظیم الشان مثال ہے. ورنہ کوئی معمولی سا دو ٹکے کا بھی ہوتا ہے، اگر اس کے خوشامد خور اس کے ساتھ ہوں تو وہ ایک تنکا بھی اٹھانا پسند نہیں کرے گا، وہ شرمائے گا کہ میری پوزیشن میں فرق آ جائے گا، میرا امپریشن غلط پڑ جائے گا، یہاں تک کہ اس کا ہینڈ بیگ بھی دوسرے اٹھائیں گے. ایک مطلب ہے آج کل کا انداز جو ہے. لیکن ہمارے آقا مدنی مصطفیٰ صلی اللہ تعالی علیہ وسلم کی انکساری پر قربان جائیے کہ آپ اپنے اسباب کو، اپنی چیزوں کو خود اٹھانا پسند کرتے تھے. البتہ کوئی دوسرا اٹھائے اور یہ خود نہیں اٹھاتا آدمی، تو اس کا مطلب یہ نہیں کہ وہ ناجائز فیل کر رہا. اب اس میں نیت کو دیکھا جائے گا کہ اگلا تکبر کی وجہ سے نہیں اٹھا رہا، कि ये मेरी शान के खिलाफ है कि मैं भी ये उठाऊं, तो मेरे खादिम जो है, मेरे अकीदतमंद है या मेरे मुरीद हैं या मेरे शागिर्द हैं, वो इसको उठाएंगे। अगर दिल में नऊज़ुबिल्ला तकब्बुर है तो ज़ाहिर है बहुत ही मज़मूम फ़ेल है। और अगर मोतकदीन ठाने नहीं देते अपने उस्ताद को या अपने पीर को ठाने नहीं देते तो वो एक अलग मैटर है ना। तो इन्नमल अमालु बिन्नियात, बहरहाल पीर साहब हो या अल्लामा साहब हो या कोई मुफ्ती साहब हो, समझे, वो हमारे आका मदनी मुस्तफ़ा हबीब किबरिया शाफ़े रोज़े जज़ा सल्लल्लाहु तआला अलैहि वसल्लम से बढ़कर नहीं है। जब प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम अपनी अशिया को खुद उठाते और पसंद करते तो हर एक को चाहिए कि इत्तेबाए सुन्नत ही में अपनी अजमत तसव्वुर करे और इसी में अपनी इज्जत माने कि सुन्नत में अजमत है अल्हम्दुलिल्लाह। तो अल्लाह करे कि हमारे अंदर भी ये आजिजी पैदा हो जाए, वरना हम लोग इस तरह की चीजें जो है उठाने में आर महसूस करते हैं, हम नहीं उठाते, हम शर्माते। जरा कपड़े अच्छे हैं, टिप टाप है, तो आप कहें कि मैं आटा पिसवा कर कंधे पर लेकर चल दूं, तो आप ऐसा नहीं कर सकेंगे। या आप तेल का डब्बा लेकर घर पे जा रहे हैं तो हम ये पसंद नहीं करेंगे। या अपने टिप टाप में अपनी एक पोजीशन है, लोग क्या कहेंगे कि ले वो दाढ़ी भी है ना, इमामा भी है, और ये तेल का कनस्तर मतलब इन्हें लटका कर जा रहा है, तो शर्माना नहीं चाहिए। अपना काम अपने हाथ से करना ये सुन्नत है और इसमें आजिजी है और इंकिसारी है। और मेरे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की सादगी और आजिजी बेमिसाल है। तेरी सादगी पे लाखों, तेरी आजिजी पे लाखों, हौसला में आजिजाना मदनी मदीने वाले सल्लल्लाहु। मेरे आका की सादगी का तो क्या कहना, कपड़े मुबारक अपने दस्ते मुबारक से धोना, कोई धोकर दिखाए, कोई लीडर हो या अपने कपड़े धोकर दिखाए, नहीं धोएगा, धोबी काय के लिए, ये मतलब यानी कि वॉशिंग की दुकान एक आई के लिए खुली हुई ड्राई क्लीनिंग की, अपने हाथ से शायद ही कोई धोए। लेकिन हमारे आका सल्लल्लाहु अलैहि वसल्लम कपड़े भी दस्ते मुबारक से धोते हैं। तो किसी शायर ने बड़े प्यारे प्यारे अशार मेरे आका की सादगी और आजिजी से मुताल्लिक कहे हैं। अपने कपड़े खुद धो लेना, खाक के बिस्तर पर सो लेना, सादा सादा नेक तबीयत सल्लल्लाहु अलैहि वसल्लम। अपने कपड़े भी दस्ते मुबारक से धोते तो खाक के बिस्तर पर भी सोते, जमीन पर। आजकल हम कितने अजीम उशान पलंगों पर सोते हैं, ओम के गद्दों पर सोते हैं। और एक हमारे आका की इंकिसारी है, ये नहीं कि आका को मुयस्सर नहीं था, ये भूल जाए। मेरे आका की तो शान ये, अल्लाह अल्लाह शाह कौनैन जलालत तेरी, फर्श क्या अर्श पे जारी है हुकूमत तेरी। मेरे आका की शान को कोई कम ना समझे तो आपके फरमान मिलते हैं कि मैं चाहूं तो ये पहाड़ सोने के बनकर मेरे साथ चलने लगे। हमारे आका को इख्तियारत है। मेरे आका इमाम अहले सुन्नत रहमतुल्लाह अलैह फरमाते हैं, इनके हाथ में हर कुंजी है, मालिक कुल कहलाते हैं ये, सारे खजानों की कुंजियां। तो मिश्कात शरीफ की हदीस है कि शबे मेराज अल्लाह ताला ने मेरे हाथों में जमीन के सब खजानों की कुंजियां दे दी, सारी खजानों की चाबियां मेरे आका के सुपुर्द हो, सब कुछ आप जो चाहे ले सकते हैं कर सकते हैं। लेकिन आपने दुनिया को मुंह नहीं लगाया, लिफ्ट नहीं कराई। तो मेरे आका की सादगी पर कुर्बान, एक तो आदमी मजबूर होता है। अब मैं गरीब आदमी तो मैं मजबूर हूं, मैं कपड़े सादा पहनूंगा, ये मेरी मजबूरी है। और फिर कुर्ता हूं चमकीले कपड़े देखकर, यार देखो इसको पैसे हैं, ये चमकीले कपड़े पहनता है। अब मैं मजबूर हूं तो बस में सफर करता हूं, लेकिन अगले की कार को देख के कुड़ता हूं, यार इसके पास चमकीली कार है, काश मेरे पास हो। तो ये मेरी सादगी नहीं, सादगी उस वक्त होती मेरी कि मेरे पास मतलब यानी कि बहुत सारी रकम है और मैं चमकीली भड़कीली कार खरीद सकता हूं, फिर भी मैं बस में खड़े होकर सफर करता हूं, तो इसको सादगी में कहा जाएगा। मैं बेहतरीन कपड़े पहन सकता हूं, इतना मैं मुतमव्विल हूं, और फिर भी अगर मैं सादा कपड़े पहनता हूं तो फिर इसको सादगी कहा जाएगा। इसमें फिर दो बातें, एक तो ये कि मेरी नीयत सादगी की है तो ठीक है, अच्छी बात है, या सादगी की नीयत तो है लेकिन मकसूद ये है कि मैं लोगों पर इंप्रेशन डालूं कि मैं बहुत सादा आदमी, बहुत मुनकसिर उल मिजाज हूं, अगर ये है तो फिर रियाकारी है और ये तो सरासर फरेब है। तो बहरहाल ये कि नीयत में भी सादगी होनी चाहिए। सादगी का मुजाहरा इसलिए नहीं होना चाहिए कि लोग मुझे सादा समझे, नहीं, अल्लाह के लिए महबूब की सुन्नत समझ कर सादगी अपनाए तो फिर इसका मजा कुछ और है। हमारा भी क्या, हमारे सहाबाए किराम में, हमारे औलिया किराम में अलैहिमुर रिज़वान बहुत ज्यादा सादगी थी और बहुत ज्यादा मुनकसिर मिजाज होते थे। इसी तरह एक बुजुर्ग का वाकया कि उनके पास एक शख्स आता जाता था, उस बुजुर्ग को उससे कोफ्त होती थी, बोरियत होती थी, मतलब अच्छा नहीं लगता था। उस बुजुर्ग को भी इससे कुड़न हुई कि यार ये क्या बात है कि मैं इसको मेरे को अच्छा नहीं लगता है तो इसका मतलब मैं इसको आखिर जानता हूँ, ये नहीं हो सकता। तो अब मौके की ताक में रहे वो बुजुर्ग और उस शख्स को एक बार तन्हाई में पाकर, कोई नहीं था, तन्हाई में पाकर उसको आपने समझाया कि तू मेरा एक काम उलट गया तो तेरे को करना पड़ेगा, जरा हुक्म फरमाए। तो बोला के फरमाया के अपना पांव जो है वो मेरे सर पे रख। वो घबरा गया कि हुजूर आप क्या कहते हैं, नहीं ये तेरे को करना पड़ेगा, तूने कहा कि मैं तेरा आपकी बात मानूंगा तो जल्दी तू सर पे रख। उसको इतना मजबूर किया कि आखिरकार उसका पांव लेकर अपने सर पर उस बुजुर्ग ने रखा और मतलब देने के मारते रहे। और फिर वो बुजुर्ग खुद फरमाते हैं कि अल्हम्दुलिल्लाह मेरे दिल में उससे जो तहकीर जो होती थी वो नफरत होती थी वो खत्म हो गई, उसका पांव सर पे मार के ये एक तरह से अपनी बेइज्जती कराना हुआ। तो ये मतलब बुजुर्गों की आजजी की अजीब वो गरीब मतलब दास्तान है, या अपने अंदर आजजी पैदा करने के लिए भी वो ऐसी मतलब यानी के सूरतें इख्तियार करते थे। अब ये कि वो बुजुर्ग कहे कि भाई मेरे साथ ये कर, मेरी तोहीन कर, ये अपनी जगह पर है, और कोई दूसरा किसी की तोहीन करे ये अपनी जगह पर है। यहां पर एक बात जरा बहुत तवज्जो से नोट फरमा लें कि हम लोग जो एक दूसरे की तहकीर करते हैं, इसको झाड़ दिया, उसको लितार दिया, सबके सामने उसकी बेइज्जती कर दी, ये तकरीबन हर शख्स में पाया जाता है कमोबेश, ये बहुत शिकायतें आती है। अगर जरा कोई मतलब है ना कि अच्छा बोलने लगा तो वो समझा हमा खाना आफ्ता बस बस मैं ही मैं हूं, उसको झाला उसको लिताड़ा, या बाज इलाके का कोई निगरान बन गया जैसे, तो बाज होगा उसको तकबर आ गया तो उसने सबको डांटना शुरू कर दिया, सब पर चौधरा झाड़ना शुरू कर दी। तो इसका असाब भी जरा सुनने, किसी की तहकीर करना, किसी की तोहीन करने के बारे में हमारे आका मदनी मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम ने हजरत सैयदना मुआद रज़ी अल्लाह तआला अन्हु को कुछ नसीहतें फरमाई। उनमें एक नसीहत जो फरमाई वो सबके सब इस्लामी भाई जो है इसको गिरे से बांध लें कि उम्र हमारे साथ ये होता है कि हम दूसरे की हद तक करते हैं, बेहरमती करते हैं, बेइज्जती कर देते हैं, उसको झाड़ देते हैं सबके सामने, उसको जलील करके रख देते हैं। ये आम तौर पर मेरे ख्याल में 99.9 ये मतलब यानी कि बुराई हमारे अंदर पाई जाती है। तो इसलिए सब इसको गिरे से बांध लें, लिखना चाहे तो लिख लें। इहयाउल उलूम में इमाम मोहम्मद गजाली रहमतुल्लाह अलैह ने ये नकल किया है। तो भारत सरकार ने नसीहतें करते हुए मुआज रजी अल्लाह उन्होंने फरमाया और किसी की हद तक यानी बेइज्जती न करो वरना तुम्हें कियामत में दोजख के कुत्ते चीर डालेंगे। और फिर हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने एक आयत मुकद्दसा तिलावत की जो मतलब इसी की तरह इशारा करती है, वन नाश तौत नश्तन, फिर फरमाया ए मुआद रज़ी अल्लाहु अन्हु तुझे मालूम है वो क्या है। मैंने अर्ज किया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आप इरशाद फरमाया क्या है, इरशाद फरमाया वो दोजख के कुत्ते हैं ये गोश्त और हड्डी को दांतों से नोचेंगे। तो पता ये चला कि जो दूसरों की बेइज्जती करता है, दूसरों की बेइज्जती करता है, जब मर्जी आई झाड़ देता है, जब मर्जी आई निताड़ के उसको दो टकेगा कर देता है बेचारे को, जरा बोलने जाता तो उसको चुप कर, जरा कोई बेचारा करता बोले ये तुमने किया ये करना था तुझे, उसका उल्टा सीधा नाम डाल देता है, उसका दिल दुखाता है, बेइज्जती करता है ना। तो उसके लिए हमारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने इतनी जबरदस्त वईद फरमाई कि दोजख के कुत्ते तुझे चीर डालेंगे। इसको बिल्कुल आप अपने जहन में बिठा लें और आइंदा जब भी किसी पर गुस्सा आ जाए कि मैं उसको झाड़ दूं, सबके सामने उसकी बेइज्जती कर दूं, उसकी तजलील कर दूं, तो ये याद कर लें कि हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि किसी की बेइज्जती मत कर वरना दोजख के कुत्ते तुझे चीर डालेंगे। और मजीद वजात ये भी फरमाई कि वो मतलब यानी कि गोश्त को फाड़ेंगे और हड्डियों को भी नोचेंगे। अलियाज़ु बिल्लाह, अल्लाह ताला हमारे गुनाह मुआफ फरमा दे। अब ये मामलात हैं दरअसल हुकूकुल इबाद के, हमने अल्लाह की बारगाह में अर्ज कर दिया या अल्लाह हमें मुआफ कर दे, लेकिन अब मसला यह बड़ा पेचीदा है जिसकी हमने बेइज्जती की, जब तक वो मुआफ नहीं करेगा अल्लाह मुआफ नहीं करेगा। वो अल्लाह कादिर है हर शय पर, लेकिन उसने ही कानून बनाया है। हुकूकुल इबाद का जो मामला है वो बंदों के हवाले कर दिया कि जब तक बंदा माफ नहीं करेगा अल्लाह माफ नहीं करेगा। तो अब आप इस तहकीक में लग जाएं कि आज तक किस किस की बेइज्जती की है, आप लग जाएं, अल्लाह करे मैं भी लग जाऊं। हम सबको ये कोशिश करनी चाहिए कि हमने अगर किसी की बेइज्जती की है, किसी को झाड़ा है समझे, किसी की तजलील की है, तो उसको राजी कर लें। अब ये बात ही निकली है तो सबसे पहले मुझे ही मतलब यानी कि आपको राजी करना चाहिए। मैं तो सारे मुल्क में फिरता हूँ, मुझे तो नहीं पता कहाँ कितने लोग मुझसे इस मामले में नाराज हो गए होंगे कि अगर बाप बच्चे को झाड़ दे किसी बात पर तो बच्चा उसको बेइज्जती तसव्वुर नहीं करता, फिर भी बाप से डरता रहता है। और मेरे साथ उमूमन मामला यही होता है कि फिर भी वो जो होते हैं मोहब्बत ही करते हैं लोग, तो फिर भी बारह लेके हो सकता है किसी का दिल दुख भी गया हो, कोई कहा नहीं जा सकता। तो इसलिए मैं सबसे पहले आप सब भाइयों से हाथ बांधकर माफी चाहता हूँ कि अगर मेरी वजह से आपकी बेइज्जती हो गई है, दिल दुख गया, तो आप सब मुझे अल्लाह के लिए माफ फरमा दें। सब कहिए, अगर माफ करते हैं तो कहिए कि हमने आपको माफ किया। जज़ाकुमुल्लाह। शायद आप कहेंगे, कोई दिल में सोचे कि खुद इन्होंने माफ किया या नहीं किया, तो आप शायद इसलिए नहीं कह रहे कि मेरा तो वसीयतनामा शायद आप लोगों ने पढ़ा होगा, सुना होगा बारह मुझसे देखा है, मेरा जाती कोई नफा नहीं, जो खरीद लेना नहीं पढ़ा हो तो उसमें जो वसीयतें की हैं मैंने, उसमें एक वसीयत ये भी की है कि मैंने मुझे मेरा आज तक किसी ने अगर दिल दुखाया, किसी ने गाली दी, अगर कोई मुझे जख्मी कर दे आइंदा भी, मेरा दिल दुखाया आइंदा भी, तो मैंने उसको पेशगी माफ कर दिया, एडवांस में ही माफ कर दिया। बिलफर्ज अगर कोई मुझे कत्ल कर दे तो मैंने उसको भी माफ किया हुआ है, ये सब मैंने उसमें लिखा है। तो इसलिए माफी मांगने की मेरे पास किसी को जरूरत ही नहीं। अब तंजीमी मामलात होते हैं वो और होते हैं कि तंजीमी तौर पर अगर किसी ने कोई सी खता कर दी तो वो माफ करने का पता नहीं इख्तियार मुझे है भी या नहीं है। जिसने दावत इस्लामी को नुकसान पहुंचाया तो वो मेरी जाती मिल्क नहीं है जो मैं उसको माफ करूं दावत इस्लामी का जुर्म। अब मेरे घर की अगर आपने दीवार तोड़ दी तो वो मैं माफ कर सकूंगा, दावत इस्लामी की अगर आपने ईंट से ईंट बजा दी नुकसान पहुंचा दिया तो वो तो मेरी एक की तो नहीं है, हर मुसलमान की, हम सब की। तो बहरहाल बात इंकिसारी की चल रही थी कि इंकिसारी और आजजी जो है ये बहुत प्यारी चीज है, बहुत ही प्यारी चीज है। अमीरुल मोमिनीन सैयदना उमर फारूक रजी अल्लाह ताला अन्हु ने बैतुल मुकद्दस फता किया था और फिर बाद में दोबारा सैयदना सलाउद्दीन अय्यूबी ने छुड़ाया था, मशहूर है वाकया। तो बहरहाल जब सैयदना फारूक आजम रजी अल्लाह उन्होंने बैतुल मुकद्दस फतेह किया तो अब एक फाते की हैसियत से आप बैतुल मुकद्दस को रवाना हुए, बावजूद इसके कि आप एक अजीम शान ममलुकत के फरमा रवा थे और खलीफा थे, अमीरुल मोमिनीन थे, वसी और सल्तनत इस्लामिया आपके जेरे सल्तनत थी, लेकिन आपकी रवानगी की शान तो देखें कि सिर्फ एक सांडनी ली, ऊंटनी ली, एक खादिम को साथ लिया और जो आपने लिबास पहना था उस पर 17 पेवंद लगे हुए, कि आपके लिबास मुबारक पर 17 पेवंद लगे हुए थे और हमारे लिबास पर पेवंद लगने की नौबत ही नहीं आती, इससे पहले ही मतलब ये खैरात में चला जाता है। तो हम तो खैरात वही करते हैं, खाना खा लिया बच रहा हूँ खैरात कर दिया, कपड़ा पुराना हो गया पहनने काबिल नहीं रहा छोटा मोटा हो गया किसी गरीब को दे दो दुआ करेगा, तो इस तरह हम लोग ये करते हैं। लेकिन भारत लेके हमारे असलाफ की शान ही निराली है, दुनिया का कोई लीडर इसकी मिसाल पेश नहीं। और एक हमारे कायदीन थे, हमारे हकीकी मतलब यानी के सरदार थे, उनकी शान ये कि उनकी अजमत जो थी सादगी में थी, उनकी इज्जत लिबास से नहीं थी इस्लाम में थी। लेकिन अब चूंकि अहले जाहिर जो होते हैं उनका मामला बड़ा अजीब होता है, वो मतलब यानी के लिबास से इज्जत करते हैं। इसी तरह एक बुजुर्ग रहमतुल्लाह अलैह का एक वाकया याद आ गया कि आप किसी जगह तशरीफ ले गए, खेतों बहुत मशहूर, किसी जगह तशरीफ ले गए तो वो लोग जो थे वो नाम से मतलब वाकिफ थे, लेकिन सादगी की वजह से उनको पहचान नहीं पाए। तो काफी लोग थे वहां, आप तशरीफ ले गए उनके साथ बैठे, लेकिन किसी ने कोई लिफ्ट नहीं कराई, तो आप भी समझ गए कि लिफ्ट क्यों नहीं दे रहे। तो फिर आप उठकर चले गए और अच्छा और उम्दा लिबास, बेहतरीन लिबास पहनकर फिर इनके दरमियान गए, तो अब जो लोगों ने देखा तो खड़े हो गए, बड़ा मतलब ताजीम की, आवभगत की और खाना वाना चुना, हजरत खाइए हजरत तनावुल फरमाइए, आप को तो नसीहत करनी थी, कपड़े भी किसी दे वो मतलब यानी के वो किराए पर लिए थे कपड़े, पहले मिलते होंगे किराए पर कपड़े, तो आपने मतलब सिर्फ उनको नसीहत ही करनी थी। आपने जब वो खाने रखे ना तो आपने निवाला उठाया और डाला अपनी आस्तीन में, खावे तेरी दावत है, डाला गरीबान में, खावे तेरी दावत है। तो इस तरह अपने कपड़ों के आगे पीछे खाना डालने लगे, अब लोग परेशान। फिर आपने समझाया कि मैं पहले भी आया था और अब भी मैं वही हूँ, लेकिन पहले लिफ्ट नहीं मिली, अभी लिफ्ट मिली, तो जाहिर है कि अभी लिबास की वजह से लिफ्ट मुझे भी नहीं है और आप लोगों ने तवज्जो की, तो ये सारे तकल्लुफात मेरे लिए नहीं, शादी के लिए नहीं, ये तो लिबास के लिए थे, तो इसीलिए मैं जिसका हक है उसको पहुंचा रहा हूँ। لباس کو دے رہا ہوں. یہ حقیقت ہے کیونکہ واقعی اب دنیا جو ہے بالکل ظاہر کی رہ گئی ہے, اور یہ بالکل یعنی کہ ہر طرف, مجھے اس کا تو بہت زیادہ تجربہ ہے, مجھے تو بہت زیادہ تجربہ ہے, اس دور میں اتنا تجربہ شاید ہی کسی کو. میرے ساتھ بیسیوں مرتبہ اتفاق ہوا ہے کہ مطلب یعنی کہ لوگوں نے جب میں کہیں گیا ہوں آیا ہوں تو مجھے پوچھا الیاس قادری کون ہے, مجھے ان سے ملنا ہے, یا میں کہیں بیان کرنے گیا ہوں تو مجھے اتفاق ہوا ہے کہ مجھ سے کہتے ہیں کہ الیاس قادری صاحب کب تشریف لائیں, مجھے پوچھا ہے لوگوں نے, اس طرح مطلب حضرت صاحب کب آ رہے ہیں, اس طرح لوگوں نے کئی بار مطلب میرے ساتھ بہت اتفاق ہوا ہے. پھر جب پتا چلا ہے کہ وہ, پھر میں جب کہتا ہوں کہ الیاس قادری تو میرا نام ہے تو پھر وہ چونکتے ہیں, کبھی کبھی میں نے دیکھا لپٹ کے رونے لگتے ہیں, یہ بھی میرے ساتھ واقعہ ہوئے, رو جاتے ہیں حرمین شریفین میں, خاص کر کے اس طرح کے واقعات زیادہ ہوتے ہیں, روتے ہیں. پھر وہ کوئی کوئی بتا دے کہ ہم نے ذہن میں یہ اس کو بنایا تھا کہ نام جب بڑا ہے تو سارا بدن بھی بڑا ہوگا, اتنے موٹے ہوں گے, اتنے اونچے ہوں گے, اتنے کبا ہوگا تو جبا ہوگا تو کلف والا امام ہوگا تو لٹ ہوگا ہاتھ میں, تو اس طرح مطلب یہ کہ لوگ مطلب اس کو اپنے ذہن میں بناتے ہیں. تو آج کل مطلب یعنی کہ دور اسی طرح کا ہے کہ جس کا نام بڑا ہو اس کا بدن بھی بڑا ہونا چاہیے. تو ہمارے سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کی بے مثال سادگی بیان کی, اسی طرح سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کی سادگی کے اور بھی کافی واقعات ملتے ہیں. ایک دفعہ حضرت سیدنا احنف بن قیس رضی اللہ تعالیٰ عنہ, جو بہت بڑے تابعی گزرے, یہ کچھ مطلب یعنی کہ معززین کے ساتھ اور روسا کے ساتھ حضرت امیر المومنین سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کی بارگاہ میں حاضر ہوئے زیارت کے لیے. تو دیکھا کہ امیر المومنین رضی اللہ تعالیٰ عنہ آستینے چڑھا کر ادھر دوڑ رہے ہیں, ادھر بھاگ رہے ہیں, تو حضرت احنف کو دیکھ کر فرمایا کہ احنف تم بھی آؤ اور میرے ساتھ چل دو, کیونکہ بیت المال کا ایک اونٹ بھاگ گیا ہے, تم جانتے ہو کہ ایک اونٹ میں کتنے غریبوں کا حق ہے. تو کسی نے عرض کیا امیر المومنین آپ کیوں تکلیف فرماتے ہیں, کسی غلام کو حکم دیجئے وہ ڈھونڈ لائے گا. تو فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے جو جواب دیا وہ بھی خوب تھا, آپ کی عاجزی کی انتہا ہو گئی. ارشاد فرمایا ایو عبد اعبد منی, یعنی مجھ سے بڑھ کر کون غلام ہو سکتا ہے. یہ قول بھی مشہور ہے, قوم کا سردار قوم کا خادم ہوتا ہے. یہ فاروق اعظم رضی اللہ تعالیٰ عنہ کی بے مثال عاجزی تھی. اور صحیح بات یہ ہے کہ ہمارے آقا صلی اللہ علیہ وسلم کا فرمان عالی شان حق ہے, ہر فرمان حق ہے, جو اللہ کے لیے عاجزی کرتا ہے اللہ تعالیٰ اس کو بلندی عطا فرماتا ہے. یعنی جو عاجزی کرتا ہے واقعی لوگ اس کی عزت زیادہ ہی کرتے ہیں, ان کے دلوں میں اللہ تعالیٰ اس کی عزت لوگوں کے دلوں میں زیادہ بٹھا دیتا ہے, اور جو مطلب اینٹتے رہتے ہیں پھوپھا کرتے رہتے ہیں وہ اپنی خوش فہمی میں ضرور ہوتے ہیں کہ اس کے ارد گرد مفاد پرستوں کا ٹولہ ہوتا ہے, تو وہ سمجھتے ہیں کہ میری بہت عزت ہے, حالانکہ دل میں لوگوں کی عزت ان کی نہیں ہوتی, مفاد کی وجہ سے وہ جی حضور کرتے. یہ بھی وضاحت کر دوں کہ عاجزی گفتار سے نہیں ہوتی, صرف گفتار سے نہیں ہوتی بلکہ کردار سے ہوتی ہے. تو صوفی کہنے والے اپنے آپ کو فقیر کہنے والے بہت ملیں گے اس معاشرے میں, لیکن ان کا کردار جو ہوگا اس میں فقر جیسی کوئی چیز نہیں ہوگی. تصوف دور دور تک ان کی کردار کیا, ان کو مطلب تصوف کے معنی بھی شاید نہیں آتے ہوں گے, ایسے صوفی ملیں گے آپ کو. تو بہرحال یہ کہ الفاظ سے نہیں ہوتی بات, ان کی ساری مزاج میں ہونی چاہیے. میں نے تو کئی سید ایسے دیکھے, میں صحیح عرض کر رہا ہوں کہ اگر ان کو نام پوچھو تو وہ سید نہیں بتاتے اپنے آپ کو, بعض اوقات کھنگالا ہے تو بھی چھپاتے ہیں, پھر جب پکڑے جاتے ہیں بولتے ہیں ہم تو بہت گناہگار ہیں. تو بہت پسندیدہ بات ہے. میں اس کی مثال آپ کو سمجھانے کے لیے عرض کروں کہ ہمارے مطلب یعنی کہ پیشوا جو ہوتے تھے وہ کس قدر مطلب یعنی کہ محتاط ہوتے تھے اس معاملے میں. تو سیدنا امام جعفر صادق رضی اللہ تعالیٰ عنہ سے بڑھ کر کون سید ہوگا. انہیں مثال ہے مطلب اور بھی ہے, امام حسین رضی اللہ عنہ سید ہیں, لیکن یہ امام حسین رضی اللہ عنہ کی اولاد میں سے اور قریب ترین ہیں, مطلب امام جعفر صادق تو بالکل قریب کی اولاد میں سے. تو اب ان کے پائے کا کوئی سید روئے زمین پر موجود نہیں ہوگا یقیناً, امام جعفر صادق کی فضیلت رکھنے والا کوئی سید اس دور میں نہیں ملے گا. لیکن اس سید کو دیکھیں آپ, تو حضرت سیدنا داؤد طائی رحمۃ اللہ تعالیٰ علیہ, جو بہت بڑے ولی اللہ ہوئے اور امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ کے شاگردوں میں سے ہوئے, ایک مرتبہ حضرت سیدنا امام جعفر صادق رضی اللہ عنہ کی خدمت میں حاضر ہوئے. اب دونوں بزرگوں کی عاجزی اور انکساری کی مطلب انہیں جھلکیاں پھلا دا فرمائیں. تو حضرت داؤد طائی رحمۃ اللہ علیہ عرض کرتے ہیں, سلام عرض کرنے کے بعد اے ابن رسول اللہ، اے رسول اللہ کے شہزادے، مجھے کوئی نصیحت کیجئے کہ میرا دل سیاہ ہو گیا ہے۔ حالانکہ ان کا دل اتنا چمکدار تھا کہ خدا کی قسم اگر ہمیں ایک جھلک مل جائے تو ہماری ساری دل کی اور اعمال نامے کی سیاہی کٹ جائے، ختم۔ لیکن پھر بھی عاجزی، یہ اپنے آپ کو فقیر اور صوفی نہیں کہلواتے تھے، بلکہ عاجزی کہ میرا دل کالا ہو گیا ہے، آپ کچھ نصیحت فرمائیں۔ تو سیدنا امام جعفر صادق رضی اللہ عنہ نے فرمایا، یا ابا سلیمان، یعنی یہ آپ کی کنیت تھی داؤد طائی رحمت اللہ علیہ کی، تم تو اپنے زمانے کے مشہور عابد و زاہد و نیک آدمی ہو، تمہیں میری نصیحت کی کیا حاجت ہے؟ اللہ رسول اللہ کا بیٹا کیا جواب دے رہا ہے، تمہیں میری نصیحت کی حاجت نہیں، تم تو بہت نیک آدمی ہو۔ تو انہوں نے عرض کی کہ اے فرزند رسول، سنو، آپ کو تو اس زمانے کے تمام لوگوں پر فضیلت حاصل ہے، اب تو بہت اونچے پائے کے ہو، اور آپ پر تو واجب ہے کہ آپ ہم جیسے گناہگاروں کو نصیحت کریں، لوگوں کو نصیحت کریں آپ۔ تو سیدنا امام جعفر صادق رضی اللہ تعالیٰ عنہ سیدوں کے بھی سید تھے، سید السادات تھے، کیا فرما گئے؟ وہ آپ فرماتے ہیں، یا ابا سلیمان، میں ہمیشہ اس بات سے ڈرتا رہتا ہوں کہ کل بروز قیامت کہیں میرے جد کریم، میرے دادا جان، رحمت عالمیان، نبی آخر الزمان، محبوب رحمان صلی اللہ تعالی علیہ وسلم میری اس بات پر پکڑ نہ کرنے، گرفت نہ فرما لے کہ تو نے میری اتباع کا حق کیوں ادا نہ کیا، تو نے میری سنتوں پر عمل کیوں نہیں کیا۔ مجھے تو ڈر لگتا ہے کہ میرے دادا جان کہیں قیامت میں مجھے پکڑ لیں اور فرما دے کہ تو نے میری اتباع کا، میری سنتوں کا حق کیوں ادا نہیں کیا۔ کیونکہ اتباع نبوی کا تعلق نہ نسب صحیح سے ہے اور نہ نسب قومی سے، بلکہ پیروی کرنے سے ہی متعلق ہے۔ یہ سن کر حضرت سیدنا داؤد طائی رحمت اللہ علیہ رو پڑے اور عرض کیا اور کہنے لگے، اے اللہ، جس شخص کا خمیر ہی نبوت کی خاک سے تعمیر ہوا ہے اور جو رسول اللہ صلی اللہ تعالی علیہ وسلم کا اتنا قریبی رشتہ دار ہے اور جس کی ماں سیدت النساء فاطمۃ الزہرا رضی اللہ عنہا ہے، جب وہ خود اس قدر تجھ سے ڈرتا ہے اور قیامت کے معاملے میں اس قدر خوف زدہ ہے اور اپنے دادا جان رحمت عالمیان صلی اللہ تعالی علیہ وسلم کی بارگاہ میں پیش ہونے سے ڈرتا ہے، تو داؤد طائی تو کس گنتی اور کس شمار و قطار میں ہے، اور وہ اپنے زہد و ورا پر، اپنے تقوی پر کیوں کر بھروسہ کر لے؟ کیا سمجھے آپ؟ تو بہرحال یہ کہ الفاظ جو ہوں اس میں سادگی اور عاجزی جو ہو نا وہ بہت اچھی لگی۔ تو بھائی وہ جو جھوٹ بولے میں سید ہوں وہ تو ہے، مطلب یعنی کہ بہت زیادہ سخت گناہگار۔ بات تو یہ کہ واقعی سید ہے وہ اپنے آپ کو چھپائے تو پھر تو ثواب ہے کہ دل میں ان کے ساری ہے، اور جو سید نہیں ہے اور وہ کہے میں سید ہوں اس کے لیے تو بہت سخت عذاب ہے اور قیامت کی بہت ذلت ہے، تو بہت وعید ہے اس کے لیے کہ جو اپنا حسب نسب بڑا چڑھا کر بیان کرے، جو اپنا حسب نسب بڑا چڑھا کر بیان کرے کہ میں فلاں خاندان سے اور میرا باپ فلاں مطلب خاندان سے تھا، اور ایسا نہیں، یا باپ کوئی مطلب نہیں کہ اپنا جھوٹا باپ بتائے کہ فلاں میرا باپ ہے، اس کے لیے تو حدیثوں میں بہت وعید ہے، اس لیے جو حسب نسب وہ ظاہر کر دے۔ اب مثلا میں خود کہتا ہوں کہ بھائی ہم لوگ جو ہیں، ہم لوگ نہ خاندانی پیر ہیں نہ ہمارے خاندان میں کوئی عالم یا مولوی ہوا ہے، سیدھی سی بات ہے۔ میرے والد صاحب ایک بیچارے مطلب یعنی کہ وہ نوکری کرتے تھے، کہ مطلب یعنی کہ پیشہ تھا ان کا، وہ اکاؤنٹنٹ تھے، نامہ کرتے تھے اور کولمبو میں ہوتے تھے، میں نے دیکھا بھی نہیں والد صاحب کو، اتنا ہے کہ وہ ماشاءاللہ بارش تھے، داڑھی پوری تھی ان کی، ٹوپی پہنتے تھے اور مذہبی آدمی جیسے ہوتے ہیں، مطلب ان عالم یا کسی مسجد کے خطیب یا امام یا استاد معلم اس طرح کے نہیں تھے، کہ عام آدمی تھے۔ ہم لوگ نیمن گھرانے سے تعلق ہے ہمارا، اور ہمارا خاندان مولویوں کا، پیروں کا یا سیدوں کا یا فقیروں کو یا فقیروں کا یا شیخ، اس طرح کا کوئی خاندان۔ میں چونکہ سرکار کا ایک ادنا غلام ہوں اور ایک میسنجر، یعنی کہ ڈاکیے کا کام تو ہوتا ہے پیغام دینا، تو میں سرکار کے پیغامات پہنچاتا ہوں، تو اگر استاد کسی مطلب یعنی کہ سید زادے کو پڑھائے تو تعلیم دے، تربیت دے، تو اس کو تنبیہ تو کر سکتا ہے، نوٹس تو اس کو دے سکتا ہے۔ لیکن بہرحال یہ کہ بات آپ سمجھ گئے ہوں گے، اتنی حد تک ہی کافی ہے، اللہ تعالیٰ مجھے معاف فرمائے، میرے آقا مجھ سے بس راضی رہیں، میں سرکار کے خاندان کی تو برائی سوچ بھی نہیں سکتا، نعوذ باللہ۔ لیکن بہرحال یہ کہ سرکار سیدوں کے معاملے ایسے ایسے میں نے واقعات پڑھے، ایک واقعہ پڑھا کہ کسی کو خلیفہ نے ایک مطلب شخص کو قتل کروا دیا، قتل کروا کے ان کی لاش لٹکوا دی، وہ بزرگ تھے مطلب، وہ کسی صورت میں ان کو شہید کرا کے لاش ان کی وہ चौराहे पर लटका दी और कई रोज तक वो लटकती रही लाश। चंद रोज के बाद एक बुजुर्ग ने उस शहीद बुजुर्ग को ख्वाब में देखा तो पूछा कि क्या गुजरी। उन्होंने कहा दो दिन तक मैं बहुत परेशान रहा, क्या हो गया। क्या सरकार दो आलम रसूल मोहतशम सल्लल्लाहु तआला अलैहि वसल्लम मेरे करीब से गुजरे लेकिन मेरे पास से मुंह फेर कर चले जाते। फिर जब तीसरे दिन इसी तरह सरकार गुजरे तो मुझसे रहा नहीं गया और मैंने बड़े दर्द आगी लहजे में अर्ज किया, या रसूल अल्लाह क्या आप मुझसे नाराज हैं। तो सरकार फेर गए और फरमाया मैं नाराज नहीं, तो हुजूर आप मुझसे मुंह क्यों छुपाते हैं। अब मुंह छुपा के तशरीफ ले जाते हैं तो मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने जो बात फरमाई खुदा की कसम, अगर किसी सैयद के दिल पर चोट खा जाए ना वो 24 घंटे दीन की तबलीग में लग जाए और कभी दाढ़ी मुंडा ना तो ये सोचे भी नहीं हो और नमाज कदा करना तो उसके ख्वाबो ख्याल में ना आए अगर चोट खा जाए मन से। ये सरकार ने क्या फरमाया? सरकार ने फरमाया कि मैं तुझसे शर्मिंदा हूं। अब मुझसे और आप शर्मिंदा हैं? फरमाया हां, इसलिए कि तुझे जिसने कत्ल कराया ना वो मेरे चचा की औलाद में से, क्योंकि वो अब्बासी खलीफा था और अब्बास ये हजरत अब्बास रजी अल्लाह अन्हु सरकार के चचा थे। इनकी औलाद सैयद नहीं है लेकिन रिश्ता है ना कराबतदारी, अब्बासी थे, वो खलीफा अब्बासी है और मेरी मेरे चचा की औलाद में से, तो मैं इसलिए शर्मिंदा हूं कि तुमको मेरे रिश्तेदार ने कत्ल किया है, इसलिए शर्मिंदा हूं। सैयद तो नहीं थे वो, सिर्फ दूर का रिश्ता था, चचा की औलाद में से थे, इसलिए भी मतलब यानी कि सरकार उससे शर्माते थे और आंख नहीं गिनाते। और इस तरह सरकार का आना और मुंह मुबारक फेर लेना ये हम लोगों तक वाकया पहुंचाने के लिए और अपने अपनी औलाद को गालिबन समझाने के लिए कि जब मैं अपने चचा की औलाद की भी मतलब ने गलत हरकत पर इस कदर परेशान हो जाता हूं और शर्मसार होता हूं और मुझे ईजा होती है तो मेरे बच्चों तुम कहीं मेरा दिल ना दुखाओ बेअमली करके। बहुत बड़ी बात है मन से अगर समझे उसके लिए, नहीं समझे तो उसके नसीब। अल्लाह करे कि हम सबको मतलब यानी कि समझ नसीब हो जाए। इसी तरह एक बुजुर्ग रहमतुल्लाह अलैह की मुलाकात के लिए कुछ मोतकिदीन आपके दौलत खाने पर तशरीफ ले आए। आप घर में इत्तेफाक से तशरीफ फरमा नहीं, अब वो मोतकिदीन थे, अब उन्होंने सोचा कि अल्लाह वाले का घर है अपना ही घर है और जो कुछ खाने की अशिया ढकी रखी थी वो निकाल ली सब इसको खाने लगे। तो खाना खाते जाते और जिसका खाते थे उसके गुण गाते जाते थे कि ये तो ऐसे बुजुर्ग है और अल्लाह के वली है और ये वो है। इतने में बुजुर्ग रहमतुल्लाह अलैह ये तशरीफ ले आए तो जब इन्होंने अपनी तारीफ सुनी तो रोने लगे। अब लोग घबरा गए कि हुजूर आप रो क्यों रहे हैं हजरत। तो फरमाया कि मेरे लिए ये रोने ही का मकाम है कि तुमने वो बातें भी की हैं कि जो मतलब यानी कि गुज़श्ता बुजुर्गों ने दीन की ये बातें तो उनमें थी, मैं तो उन बुजुर्गों के कदमों की खाक के बराबर भी नहीं हूं। ये उनकी आजी तारीफ सुन के रो पड़े और हम तारीफ सुनते तो फूल पड़ते हैं। हम में और इनमें बहुत फर्क है। तो बस अल्लाह ताला हकीकत में आजी नसीब फरमाए, हकीकी आजी नसीब फरमाए कि हमारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम की ये बहुत ही प्यारी और पाकीजा और मीठी मीठी सुन्नत है। अल्लाह तबारक व तआला हम सबको आजी की तौफीक रफीक नसीब फरमाए।
रहमत की नजर रखना करे दिन रात ये सुन्नत की खिदमत या रसूल।